नमस्कार. कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा. प्रतिनिधि सभा निर्वाचनपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ. संविधान जारी भएपछिको यो महत्वपूर्ण मोडमा पहिलो पटक संविधानको धारा 76(1) अनुसार प्रष्ट बहुमतसहित सरकार गठनको प्रक्रिया अब अघि बढ़नेछ. लामो समयदेखि अस्थिर सरकार र गठबन्धनको राजनीतिले चेपुवामा रहेको अवस्था मुलुकमा स्थायित्वको समस्या रहेको थियो. अवस्थामा 2046 सालको जनआन्दोलनपछि पहिलो पटक एउटै दलले झण्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गर्नुले जनताले स्थिरता, विकास र सुशासनको स्पष्ट म्याण्डेट दिएको पनि देखिन्छ. विशेषत युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, रोजगारी सिर्जना र सेवा प्रवाहमा सुधारको मागलाई सशक्त रूपमा उठाएका छन्। यी विषय आम मानिसका साझा पनि हुन्. यता आन्तरिक चुनौतीसँगै बाह्य परिवेश पनि जटिल बन्दै गएको वर्तमान अवस्था रहेको छ. विश्वव्यापी द्वन्द, शक्ति राष्ट्रहरू बीचको प्रतिस्पर्धा, आपूर्ति श्रृंखलामा अवरोध, ऊर्जा संकट र मुद्रा स्फीति जस्ता समस्याले नेपालको अर्थतन्त्रमा समेत दबाव सिर्जना गरेको अवस्था रहेको छ. यस्तो अवस्थामा अब बन्ने सरकारले सन्तुलित कूटनीति, आर्थिक सुधार, संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ. आजको अन्तरसंवादमा हामी सरकार गठन, सुशासन, भूराजनीति, आर्थिक विकास लगायतका विषयमा केन्द्रित भएर अधिवक्ता तथा विश्लेषक सेमन्त दाहालसँग कुराकानी गर्दैछौ. स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा. सरकार गठनको अब तयारी चलिरहेको छ भन्दा फरक नपर्ला, अब संविधानको धारा 76(1) अनुसार सरकार बन्ने लगभग निश्चित जस्तै देखिन्छ. यहाँनेरि के विषय अहिले सतहमा आएको छ भने, सांसदको शपथ खाइसकेपछि सरकार गठन हुन्छ कि अथवा एउटै दलले प्रष्ट बहुमत ल्याइसकेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने अवस्था रहन्छ धारा 76(1) अनुसार भन्ने यी दुई विषयहरू रहेका छन्। हाम्रो अभ्यास पनि फरक फरक रहेको छ. यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ, यहाँ कानूनको समेत ज्ञाता भएका हिसाबले?
धन्यवाद. यसपालि अब हामीलाई अभूतपूर्व किसिमको म्यान्डेट र स्पष्ट अभिमत प्राप्त भएको एउटै दललाई जनताले निर्वाचित गरेर पठाएको अवस्था छ. यो अवस्थामा 76(1) को सरकार, 76 संविधानको धाराको 76(1) उपधारा 1 बमोजिमको सरकार बन्ने त विषयमा दुई मते भएन. त्यसको प्रक्रिया र कसरी अगाडि बढ्छ भन्ने कुरा नै अब मुख्य प्रश्न रह्यो. त्यसमा तपाईँको जुन प्रश्न थियो, अब शपथ पहिला कि प्रधानमन्त्रीको नियुक्ति पहिला, कुन पहिला आउँछ भन्ने सन्दर्भमा संविधानले यो विषयमा स्पष्ट ढङ्गले कुनै पनि उत्तर दिएको छैन. त्यस अवस्थामा हाम्रो प्रणाली भनेको संसदीय प्रणाली, जसमा अझै पनि वेस्ट मिनिस्टेरियल सिस्टम भनेर हामीले केही न केही त्यसलाई त्यसबाट नै प्रभावित भएर हाम्रो संवैधानिक व्यवस्था गरिएको छ. वेस्ट मिनिस्टेरियल सिस्टमका केही अलिखित कन्भेन्सन र कस्टम्सहरू छन् जुन चाहिँ कदाचित संविधानसँग बाँधिएको छैन भने त्यसलाई अङ्गीकार गरेर आत्मसात गरेर प्रक्रिया अगाडि बढाउँदाखेरि केही पनि प्रतिकूल हुँदैन भन्ने हामीले मान्यता राख्दै आएका छौँ. त्यसमध्ये वेस्ट मिनिस्टरियल सिस्टममा नलेखिन केही कन्भेन्सनमध्ये के हुन सक्छ भन्दा, यदि कुनै पार्टीलाई, कुनै दललाई स्पष्ट बहुमत प्राप्त भएको छ भने त्यो स्पष्ट बहुमत प्राप्त भएको संसदीय दलको नेतालाई सोझै हामीले प्रधानमन्त्री नियुक्ति गरेर पनि अगाडि बढ्न सक्नेलाई संविधानले काहीँ पनि बाधा नगरेको कारणले गर्दा शपथ नै पहिला आवश्यक छैन. 76(1) बमोजिम अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संसदीय दलको नेता चयन गर्नु पर्यो, निर्वाचित गर्नु पर्यो. तत्पश्चात उक्त संसदीय दलको नेतालाई राष्ट्रपतिले धारा 76(1) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न सक्नुहुन्छ. शपथको चरणमा हामी प्रवेश गरिराख्नु पर्ने संवैधानिक बाध्यता भने छैन.
कुनै एउटा विधि र प्रक्रियालाई अवलम्बन गरेर अबको केही दिनभित्रै सरकार गठन होला भन्ने हामीले अपेक्षा गरेका छौं। साथै सुशासन कायम गर्न सरकारले आफ्नो पहिलो 100 दिनमा के कस्ता काम अगाडि बढाउनु पर्ला। अहिले अब भदौ 23 र 24 गते भ्रष्टाचार नियन्त्रण सुशासनको कायमको माग राखेर युवा पुस्ता जसरी आन्दोलित भयो, यी विषयहरू आम सर्वसाधारणका साझा एजेण्डा र माग पनि रहेका छन्। तत्काल सम्बोधन गर्न सकिने विषयहरू के छन्? अब जसरी हामीले अघि कुराकानी गरे जस्तै एउटा बलियो सरकार, त्यो पनि एउटै दलको प्रष्ट बहुमत भएको सरकार आउँदै गर्दाखेरि आम जनताको अपेक्षा, मतदाताको अपेक्षा पनि सोही किसिमको रहेको छ। यसलाई संक्षिप्तमा बताइदिनुहोस् न, 100 दिनभित्र सरकारले के गर्नु पर्ला?
100 दिनलाई अब 100 दिन या 6 महिना आफ्नै तरिकाको परिभाषाहरू छन्। त्यसलाई मधुमास या हनिमुन पिरियड पनि मानिन्छ र हनिमुन पिरियड विशेष गरी अझ स्पष्ट बहुमत प्राप्त गरेको दलको हकमा अझै त्यसलाई अलिक नजिकबाट हेर्ने प्रयास गरिन्छ। अब यो 100 दिन या 6 महिनाको जुन हनिमुन या मधुमासको अवधि छ, त्यो अवधिभित्र सरकारले व्यापक सुधार गरेर सर्भिस डेलिभरीमा हामीले ठोस रूपमै के प्राप्त गर्न सक्ने, सेवा प्रवाहमा के परिवर्तन हुन सक्ने भनेर अपेक्षा गर्नु पनि अलिक बढी नै हामी महत्वाकांक्षी भएको हुनसक्छ। त्यस कारणले यो 100 दिनको पिरियडलाई चाहिँ सरकारलाई कसरी अगाडि बढ्ने सन्दर्भमा मेरो धारणा चाहिँ दुईटा तिनवटा छन्। यसमा एउटा त्यो 100 दिनको पिरियडमा के हुन्छ भने, यसै पनि हाम्रो अहिले अपोजिसन र विपक्षी जुन व्यवस्था संसदीय व्यवस्थामा छ, त्यसको सीट संख्या नै अलिक कम भएको कारणले गर्दा यो सरकारले अपोजिसनबाट धेरै नै व्यापक खालको रेजिस्टेन्स प्राप्त गर्न सक्ने अवस्था छैन। त्यही भएर अपोजिसन स्ट्रङ भएको अवस्थामा त्यसको कुनै लाभ, त्यसको कुनै फाइदा यो सरकारले पक्कै उठाउनु पर्ने हुन्छ। र सँगसँगै यो 100 दिनको पिरियड भनेको चाहिँ सरकारलाई बढी क्रिटिक गर्ने भन्दा पनि सरकारको काम कसरी अगाडि बढ्छ भन्न त्यसलाई नजिकबाट निहाल्ने मात्रै हो। त्यस सन्दर्भमा मैले सरकारलाई भन्न सक्ने भनेको दुई तिनवटा कुरा जस्तो लाग्छ। एउटा मुख्य कुरा भनेको सर्भिस डेलिभरीमा हामीले भन्दै आएका फेसलेस र ह्युमन इन्टरफेसलेस सर्भिस डेलिभरी गर्यो भने सुशासन कायम गर्न अझै सहज हुन्छ र त्यहाँ जति पनि हामीले भ्रष्टाचार गर्ने कारवाही क्रियाकलाप हुन्छ त्यसलाई घटाउन धेरै नै मद्दत पुग्छ भनेको कारणले गर्दा सरकारले यो 6 महिनाको अवधिमा उहाँहरूले कसरी फेसलेस डेलिभरी या ह्युमन इन्टरफेस लेस डेलिभरी मार्फत सेवा प्रवाह दिन सक्नुहुन्छ, त्यसको केही जग स्थापित गर्न सक्नुहुन्छ एउटा। दोस्रो भनेको आर्थिक रूपमा यो अहिले सरकारलाई के अवसरसँगलाई अवसर छ भने, सरकार गठन गर्ने बित्तिकै नै बजेटको प्रक्रिया सुरु हुने खालको अवस्था छ। चैत लागिसक्छ, चैत लागिसकेपछि हाम्रो बजेट अधिवेशन जुन संसदको छ त्यो बोलाइहाल्नुपर्ने छ। त्यस कारणले आर्थिक क्षेत्रमा के गर्नुपर्नेछ इमिडिएट प्रायोरिटीका साथ भन्ने कुरालाई उहाँहरूले सम्बोधन गर्न सक्नुहुन्छ। त्यो सम्बोधन गर्ने क्रममा मलाई के सुझाव दिन मन लागेको छ भने, यहाँ प्रमुख रूपमा भाद्र 23 र 24 गतेपछि निजी क्षेत्रको मनोबल अत्यन्त घटेको अवस्था छ र सँगसँगै विदेशी लगानी गर्नेहरू पनि नेपालप्रतिको दृष्टिकोण उहाँहरूको अलिकति नकारात्मक भएको अवस्था छ। त्यस कारणले यो सरकारले लगानी, निजी क्षेत्रको लगानी र विदेशी लगानी बढाउनको लागि भए पनि यो 6 महिनाभित्र कुनै न कुनै अवस्थामा निजी क्षेत्रसँग एउटा गम्भीर डायलग र सम्वादमा बस्नुपर्नेछ। त्यसको लागि उहाँहरूले थाकिरहेका र पुरानो अवस्थामा अलिकति अगाडि नबढेका परियोजनालाई
सरकारको चुनौतीको विषयमा म पुनः आउनेछु। अहिलेलाई मैले के जिज्ञासा राख्न चाहे भने, जस्तो धेरै जसो राजनीतिक दलहरूले अहिले संविधान संशोधनको विषयलाई पनि उठान गरेका छन्, त्यो राजनीतिक वाचा पत्र घोषणा पत्र मार्फत होस् अथवा राजनीतिक एजेण्डा र अभिव्यक्तिका माध्यमबाट होस्, तर पछिल्लो निर्वाचनले के देखायो भने, विगतमा राजनीतिक संक्रमण र अस्थिरता हुनुको पछाडि हाम्रो संविधान बाधक भएको भनेर जसरी विश्लेषण राजनीतिक दलका नेताहरूले गरेका थिए, त्यो भाष्य अहिलेको निर्वाचनले चिरेर देखाएको पनि छ। यस हिसाबले हाम्रो निर्वाचन प्रणालीमा केही सुधारका विषयहरू त पक्कै पनि छन् होला, तर जसरी यसअघि मूलभूत रूपमा संविधानलाई नै सबै कुराको बाधक भनेर भनिएको थियो र त्यसमा पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिसम्मका कुराहरू उठान गरिएका थिए, तथापि ती व्यवस्थामा पनि महाभियोग लगाउन सकिने, हटाउन सकिने भन्ने अवस्थाहरू त विद्यमान नै रहन्छन् यदि कुनै किसिमको समस्या आयो भने। अब मैले यहाँलाई सुन्न खोजेको, अब संविधानलाई थप व्यवस्थित गर्दै थोरै मात्र चलाएर विकास र समृद्धितर्फको यात्रामा अगाडि बढ्न संविधान त धेरै बाधक देखिएन, अब विकास र समृद्धितिर नै सहज ढंगले जान सकिने अवस्था सिर्जना भएको हो कि होइन?
संविधान संशोधनको जुन मुद्दा छ बारम्बार उठेको, 72 सालमा संविधान आइसकेपछि त्यसलाई सम्बोधन गर्न सक्ने के सामर्थ्य यो पक्कै यो नयाँ सरकारले राख्न सक्छ, तर संविधान संशोधन नै यो सरकारको प्राथमिकता हुन्छ कि हुँदैन भन्ने कुरालाई संविधान संशोधनको विषयवस्तुलाई पनि दुईटा भागमा विभाजन गर्नुपर्ने मेरो निवेदन गराइ छ। एकातर्फ भनेको सुशासनको मुद्दामा संविधानको कुनै प्रावधानले यो सरकारलाई आफ्नो गतिविधि अगाडि बढाउन व्यवधान गर्छ भने त्यसलाई इमिडिएटली यो सरकारले सम्बोधन गर्नै पर्नेछ। अर्कोतर्फ भनेको राज्य प्रणालीसँग सम्बन्धित विषयहरूमा नै संविधान संशोधन आवश्यक पर्न, त्यो राज्य प्रणालीसँग सम्बन्धित विषयहरूलाई चाहिँ अलिक प्राथमिकता राख्नु हुँदैन। सुशासन कायम गर्ने कुरा, भ्रष्टाचारलाई निर्मूल गर्ने कुरामा केही संवैधानिक प्रावधानहरूमा परिवर्तन गर्नुपर्नेछ। उदाहरणको लागि संवैधानिक परिषदको व्यवस्था जुन छ त्यसलाई परिवर्तन गर्नुपर्नेछ भने त्यसको पनि विषयवस्तु सरकारले सम्बोधन गर्न सक्ने नै भयो। होइन, भ्रष्टाचारको विषयमा अख्तियार दिएको अधिकार बढी या कम छ त्यो हामीकै दृष्टिकोण भन्छ, त्यस्तो अवस्था छ भने त्यो विषयवस्तुलाई पनि यो सरकारले सम्बोधन गरेर संविधानमा के परिवर्तन गर्नुपर्नेछ भने त्यसलाई पनि सम्बोधन गर्न सक्ने नै भयो। यस्ता कुराहरू गर्न सकिने भए राज्य प्रणालीमै धेरै नै परिवर्तन हुने गरी चाहिँ यो सरकारले संविधान संशोधनलाई तत्कालै प्रायोरिटीमा राख्नु हुँदैन भन्ने मेरो धारणा छ।
यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले अब सरकारको नेतृत्व गर्दैछ र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र प्रतिबद्धता पत्र हेर्ने हो भने उसले सरकारमा विज्ञ व्यक्तिहरूलाई मन्त्रीका रूपमा राख्ने कुरालाई पनि अगाडि सारेको छ र पछिल्लो समय चर्चा के पनि सुनिएको छ भने मन्त्री परिषदमा विज्ञ व्यक्ति रहने छन् भनेर भनिएको पनि छ। तथापि हाम्रो यो शक्ति सन्तुलन नियन्त्रणको जुन सिद्धान्त रहेको छ विश्वव्यापी, यसले के भनेको छ भने सरकारलाई संसदप्रति उत्तरदायी अथवा संसदको निगरानीमा सरकार रहने परिकल्पना पनि विश्वका धेरै संविधानले र अभ्यासले गरेको अवस्था छ। यसरी विज्ञ व्यक्तिलाई मन्त्रीका रूपमा अगाडि बढ़ाउँदा अथवा यस किसिमबाट प्रतिबद्धता व्यक्त गरिरहँदाखेरि सरकार संसदप्रति जिम्मेवार रहने कुरामा अलिकति संसदतर्फ सरकार नजोडिने हो कि भन्ने किसिमका अहिले आशंकाहरू पनि रहेका छन्। यसलाई संक्षिप्तमा कसरी हेर्न सकिएला?
संक्षिप्तमा यसलाई पहिला सुरु त उहाँहरूले विज्ञ व्यक्ति भनेको अहिले संसद सांसद भएर चयन भएर आएका मध्येको विज्ञ भन्न खोज्नु भयो कि अब त्योभन्दा बाहिर गयो भन्ने कुरा हामीले अलिकति निर्गुल गर्न बाँकी नै छ। यद्यपि अब त्यसमा अहिले उहाँहरूले जसरी आफ्नो क्याम्पेन पनि चलाउनु भयो, उहाँहरूको क्याम्पेनको एउटा स्ट्राटेजी नै के थियो भने हामीले उठाएका सांसदहरू जति पनि छन् अत्यन्त विज्ञ र प्रतिभाशाली सांसदलाई हामीले इलेक्ट गर्न पठाएका छौँ भन्ने नै छ। त्यस कारणले उहाँहरूको अहिले जति पनि 183 सांसदहरू उहाँहरूको निर्वाचित भएर आउनु भएका छ त्यसैमध्येबाट उहाँहरूले विज्ञ व्यक्तिहरू चयन गर्न सक्ने उहाँहरूसँग विकल्प छँदै नै छ। त्यो गर्नुभयो भने के एउटा लाभ हुन्छ भने उहाँहरूले त्यो जुन व्यक्ति बाहिर त्यो 183 हुँदा बाहिरका विज्ञ व्यक्तिलाई फेरि सांसद बनाइराख्नुपर्ने अवस्था सृजना हुँदैन, किन संवैधानिक व्यवस्थाले के भन्छ भने यदि सांसद नभएको व्यक्तिलाई मन्त्री बनाइयो भने 6 महिनाभित्र उहाँहरूलाई फेरि सांसद बनाउनुपर्छ भन्ने कुरा लेखिएको छ। त्यस कारणले विज्ञ व्यक्ति पनि 183 उहाँहरूले खोजेर र त्यसबाट सर्टलिस्टिङ गरेर बनाउन उचित हुन्छ। र सँगसँगै यसमा अधिक जोड्ने कुरा के भयो भने मेरिटोक्रेसी या प्रतिभालाई मात्रै हामीले धेरै ग्राह्यता दिँदाखेरि हाम्रो संवैधानिक व्यवस्थाले गरेको समावेशीको जुन सिद्धान्त छ र हाम्रो इन्क्लुजनको जुन सिद्धान्त छ र मार्जिनलाइज सीमान्तरकृत व्यक्तिहरूलाई पनि राज्य प्रणालीमा अवसर दिनुपर्ने जुन व्यवस्था छ त्यसलाई पनि सँगसँगै लिएर जानुपर्ने चाहिँ अवस्था छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले सरकार गठन, सुशासन, भू राजनीति, आर्थिक विकास लगायतका विषयमा केन्द्रित भएर अधिवक्ता तथा विश्लेषक श्रीमन्त दाहालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। अघि यहाँले कुराकानीको क्रममा चुनौतीको विषयहरूमा चर्चा गर्दै हुनुहुन्थ्यो, आर्थिक प्रसंग पनि त्यहाँ जोड़िएको थियो। अन्य धेरै चुनौतीहरू अब बन्ने सरकार सामू रहेका छन्, जस्तो कि अब मुलुकभित्रकै राजनीतिक संक्रमण एउटा चुनौतीका रूपमा रहेको छ भने भूराजनीति अर्को जटिल चुनौतीका रूपमा रहेको छ। अहिले रूस र युक्रेन त्यसै गरी अमेरिका इजरायल इरान बीचको र मध्य पूर्वको द्वन्दले आपूर्ति श्रृंखलामा पनि समस्या परेको देखिन्छ। यसले हाम्रो नेपालीको भान्सालाई पनि महँगो बनाइ नै सकेको छ। विश्वव्यापी रूपमा अर्थतन्त्र पनि दबावमा देखिन्छ। अब जसरी युवा पुस्ताले सुशासनको माग राखेर आन्दोलन गरे, अब त्यो सबैको साझा माग पनि थियो सुशासनको, यस्ता चुनौतीहरूलाई चिरेर अब बन्ने सरकार कसरी अगाडि बढ्नुपर्छ? यहाँ त राजनीति भन्दा भूराजनीति अझ जटिल, भूराजनीति भन्दा आर्थिक चुनौतीहरू अझ जटिल रूपमा देखा परिरहेको अवस्था छ।
भूराजनीतिक चुनौतीलाई त्यति धेरै हामीले हाम्रो चर्चामा लिएर आएर त्यसले गर्दा यो सरकार सञ्चालनमा अप्ठ्यारो हुन्छ भन्ने कुराको भाष्य चाहिँ निर्माण गर्नु मैले आवश्यक देख्दिनँ। यसमा मैले किन यसरी भन्न खोजेँ भन्दाखेरि, भूराजनीतिमा अहिले खाडी क्षेत्रबाट हामीलाई डाइरेक्टली प्रभावित हुने भनेको दुईटा विषय हुन्, एउटा त्यहाँ हाम्रा युवा जति पनि रोजगारीमा हुनुहुन्छ उहाँहरूले नेपाललाई पठाउने, नेपालमा प्राप्त हुने रेमिटेन्स रिप्रेसन एउटा भयो। अरू मूल्य श्रृङ्खला भनेको यो जति पनि पेट्रोलियम प्रडक्टहरू छन् त्यसमा नेपाललाई हुनै सक्ने प्रभाव हो। अब यो पेट्रोलियम प्रडक्टको हिसाबमा हामीले धेरै विषयमा हाम्रो इन्डिपेन्डेन्टली खाडी क्षेत्रसँग कुनै सम्बन्ध नै छैन, हामी भारत मार्फत नै धेरै निर्भर छौँ त्यो कुरामा। त्यस कारणले यो पेट्रोलियम प्रडक्टको हिसाब विषयमा जति हामीले भारतसँग यो आपूर्ति श्रृङ्खलालाई सुमधुर राख्नलाई कस्तो डिप्लोमेसी अपनाउनु पर्छ त्यो अपनायौँ भने धेरै हदसम्म भारतसँग नै जोडिएर यसको समाधान हामीले खोज्न सक्छौँ जस्तो लाग्छ। र रोजगारीको जुन अवस्था जुन अलिकति कमजोर हुँदै जाने सम्भावना छ खाडी क्षेत्रमा, त्यसलाई पनि बिस्तारै अब उहाँहरूले 12,000 भन्नुभएको लाग्छ मलाई उहाँहरूको वाचनपत्रमा, हामी नयाँ रोजगारीका सिर्जनाका अवसरहरू सिर्जना गर्छौँ भनेको कारणले गर्दा त्यसतिर पनि उहाँहरूले आफूलाई बिस्तारै क्रमशः अगाडि बढाउँदै जानुभयो भने यदि त्यो रोजगारीको अवसरहरू खाडी क्षेत्रमा गुमेकोलाई पनि यहाँ एडजस्ट गर्न सक्ने ठाउँ रहन्छ नै। भूराजनीतिमा यो खाडी क्षेत्रको विषयलाई लिएर पेट्रोलियम प्रडक्टको विषयमा चाहिँ हामीले कमसेकम भारतसँग यसमा सम्बन्ध राम्रो राख्नु पर्यो र विकल्पको रूपमा चीनबाट पनि केही तरिकाले पेट्रोलियम प्रडक्ट आपूर्ति हुन सक्छ भने त्यस सन्दर्भमा पनि केही न केही उहाँहरूसँग संवादमा रहिरहनु पर्छ जस्तो लाग्छ।
अहिले राज्यका निकायहरूको सुदृढीकरण र मजबुतीकरणको विषय पनि चर्चामा रहेको छ, खास गरी अब संवैधानिक आयोगहरूको सबलीकरण र अहिले भएको भन्दा पनि अझ पृथक ढंगबाट यिनीहरूको सबलीकरणको कुरा पनि उठिरहेको छ। तथापि अहिलेसम्म हाम्रा संवैधानिक निकायहरूको गरिमा पनि सोही अनुसार रहेको छ। हालै मात्र निर्वाचन आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएर त्यसलाई पुनर्पुष्टि गरेको छ। तर पनि कतिपय विषयमा अब राजनीतिक नियुक्ति यी संस्थाहरूमाथि राजनीतिक छाया परेका विषयहरू पनि चर्चामा र बहसमा आउने गरेका छन्। त्यसै गरी प्रणालीको विकास, हामीले व्यक्तिमाथि चर्चा धेरै गर्यौं तर प्रणाली बनाएनौं। यदि प्रणाली बन्यो भने यसले जनतालाई सेवा प्रवाहमा सहज बनाउन सहयोग गर्छ भन्ने कुराको हिसाबबाट प्रणालीकै सुदृढीकरणको विषय पनि उठिरहँदा यो हामीले संस्थागत संरचनाहरूको सबलीकरण र प्रणालीको सुदृढीकरणलाई अब बन्ने सरकारले अबको मार्गचित्र के कस्तो हुनुपर्छ, सरकारको प्राथमिकता के कस्तो हुनुपर्छ?
प्रमुख प्राथमिकता त के हुनु पर्यो भने जति पनि संवैधानिक आयोग या संवैधानिक निकायहरूमा नियुक्ति गर्नुपर्नेछ त्यसमा इन्क्लुजनको सिद्धान्तलाई नबिर्सिएर धेरै नै सामर्थ्यवान व्यक्तिहरूलाई नियुक्ति गर्यो भने त्यो प्रणाली त्यो व्यक्तिले पनि सुधार गर्न सक्ने अवस्था रहन्छ नै। र सँगसँगै के गर्नु पर्यो भन्दा यो जति पनि संवैधानिक नियुक्तिहरू हुन्छन् त्यसलाई अलिकति ट्रान्सपेरेन्ट तरिकाले गर्नुपर्ने अवस्था हामीले व्यवस्था गर्नुपर्ने हुन्छ। ट्रान्सपेरेन्ट भनेको फेरि यो प्रतिस्पर्धामा मेरिटोक्रेसीलाई मात्रै हेर्नुपर्छ भन्ने होइन, ट्रान्सपेरेन्ट भनेको चाहिँ उहाँहरूले यो नियुक्ति गर्दा जसरी योभन्दा अगाडि पनि आफ्नो सांसदहरूमा उहाँले चयन गर्दाखेरि काहीँ न काहीँ हामी प्राइमेरीबाट गर्छौँ भनेर इन्टरनल होमवर्क गर्नुभएको थियो, त्यस्तै किसिमले संवैधानिक नियुक्तिमा पनि एउटा ट्रान्सपेरेन्ट नियुक्तिको प्रक्रिया अप्नाउनु भयो भने के प्रणालीगत सुधार बिस्तारै हुन्छ जस्तो लाग्छ मलाई।
आगामी 5 वर्षमा जनताले नयाँ सरकारबाट या भनौं अब बन्ने सरकारबाट कस्तो ठोस परिवर्तनको अपेक्षा गर्न सक्छन् जस्तो यहाँलाई लाग्छ, यो तमाम परिप्रेक्ष्यहरूलाई मूल्याङ्कन गर्दै गर्दा?
तिनवटा राष्ट्रमा एउटा सेवा प्रवाहमा धेरै नै व्यापक सुधार खोजिएको छ होइन, सरकारका निकायहरू प्रशासनबाट जुन हामीले सेवा प्रवाह प्राप्त गर्नुपर्ने छ त्यसमा व्यापक सुधार यसले गर्नै पर्नेछ। त्यसमा केही न केही अहिले पनि मैले निवेदन गरेँ, डिजिटल फ्रेमवर्क अन्तर्गत बसेर हामीले सेवा प्रवाह दिनुपर्ने अवस्था छ। दोस्रो भनेको अर्थतन्त्रमा सुधार, अर्थतन्त्रमा सुधारमा बजेट प्रणालीदेखि लिएर विदेशी लगानी र निजी क्षेत्रको लगानीलाई व्यापक रूपमा उहाँले बढाउन सक्नुभयो भने त्यसलाई पनि एउटा सुधारको रूपमा अहिलेको जनताले ग्रहण गर्ने नै छन्। र त्यसो भनेको अब द्वितीयको झन्डै लगभग म्यान्डेट पाएको सरकारलाई संविधानमा कुनै पनि विषयमा व्यवधान र बाधा उत्पन्न भएको छ भने त्यसलाई सम्बोधन गरेर अगाडि बढ्न सक्ने सामर्थ्य सरकारले।
संविधान संशोधनको विषय यहाँले उठान गर्दै गर्दाखेरि संविधान जति पुरानो हुन्छ अथवा संविधान जति परिपक्व हुन्छ राज्य प्रणाली पनि सोही अनुसार सुदृढ हुन्छ भन्ने विश्वव्यापी मान्यता पनि रहेका छन्। संविधानलाई परिष्कृत गरेर अगाडि बढ़ाउने कुरा त एक ठाउँमा रह्यो, तर जसरी पछिल्लो समय पनि एउटा राजनीतिक अस्थिरता राजनीतिक संक्रमणलाई सम्बोधन गर्ने क्रममा नै यो अहिले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको हो। संविधानलाई कति सम्म चलाउँदा उपयुक्त होला, जस्तो कि अहिले त अब आम जनताका मागहरू नै सम्बोधन गर्नुपर्ने टटकारो आवश्यकता पनि रहेको छ। कतिपयले के पनि भन्नुभएको छ भने संविधानतर्फ नै बढी केन्द्रित हुने हो भने यसले अरू किसिमका समस्या निम्त्याउन सक्छ, यसर्थ आवश्यक मात्रामा छोटो प्रक्रियाबाट संविधान संशोधन गर्ने र विकास र समृद्धिकै उद्देश्य हासिल गर्नतर्फ लाग्नुपर्छ भन्ने मतहरू पनि रहेका छन्। यसको उचित बाटो के हुन सक्छ? यहाँले जसरी संविधान संशोधनको कुरालाई पनि उठान गरिरहँदाखेरि
संविधान संशोधनको विषयलाई व्यापक संविधान संशोधनको कुरा मैले गर्न खोजेको होइन, अहिले पनि निवेदन गरे संविधान संशोधनको विषयलाई दुईटा भागमा विभाजन गर्न सकिन्छ, एउटा राज्य प्रणालीसँग सम्बन्धित भएका संविधानका व्यवस्थाहरू, दोस्रो अर्को भाग भनेको चाहिँ यो डेलिभरीसँग सेवा प्रणालीसँगका संविधानका प्रावधानहरू जोडित त्यस्ता विषयहरू। राज्य प्रणालीकासँग सम्बन्धित विषयवस्तुहरूलाई उहाँहरूको तत्काल प्रायोरिटी या प्राथमिकता हुनु हुँदैन भन्ने मेरो निवेदन भनाइ छ होइन। जहाँसम्म राज्य प्रणाली सुता यो सेवा प्रवाहका विषयहरू छन्, सेवा प्रवाहका विषयमा त्यो न्याय परिषदको संरचना हुन सक्छ, त्यो संवैधानिक परिषदको संरचना हुन्छ हुनसक्छ, त्यो संवैधानिक आयोग कतिवटा बनेको छ हाम्रो देशमा, संवैधानिक आयोगको कतिवटा आयोग साँच्चीकै आवश्यक हो नेपाललाई, त्यो विषयवस्तु हुन सक्छन् होइन। र त्यो संवैधानिक आयोगको नियुक्तिका विषय पनि र अख्तियार लगायतका जति पनि आयोगहरू छन् उहाँहरूलाई प्राप्त जुन अधिकार क्षेत्र छ त्योमा के व्यापक सुधार गर्नुपर्ने छ भने त्यो विषयवस्तुहरू पर्न सक्ने भए राज्य प्रणालीदेखि लिएर प्रदेश संरचनाका विषय निर्वाचन प्रणालीका विषयहरू चाहिँ तत्काल यो सरकारको संवैधानिक संशोधनको प्रायोरिटी चाहिँ पर्नु हुँदैन भन्ने मेरो निवेदन छ।
हुन्छ, हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं। अन्तमा 2015 सालको निर्वाचनमा कांग्रेसले पनि दुई तिहाई बहुमत नै ल्याएको थियो, त्यस यता हेर्ने हो भने अब पञ्चायती व्यवस्था लागू भयो र अहिले 64 निर्वाचन हुँदाखेरि माओवादीले पनि तत्कालीन माओवादीले पनि राम्रै संख्यामा सीट जितेको थियो। त्यसै गरी 74 तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिल्दै गर्दा पनि झण्डै दुई तिहाईकै सेरोफेरोमा मत प्राप्त गरेका थिए। यहाँ चुनौती के देखिएको छ भने जनताले दिएको मत र म्याण्डेटलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था पनि छ, स्वार्थहरूको द्वन्द व्यापक मात्रामा देखिँदा हरेक राजनीतिक दल फुटेका पनि छन्। अन्तमा यो फुटलाई कसरी जोगाउन सकिन्छ, फुट नहुन नदिकन जनताको आकांक्षा पूरा गर्नको लागि?
फुटको विषयमा त अब मुख्य कुरा हरेक राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक प्रबन्ध राजनीति कसरी अगाडि बढ्छ भन्ने कुराले नै धेरै निर्भर गर्ने भयो होइन। त्यो भन्दाखेरि फेरि यो अपोजिसनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कुनै पनि आन्तरिक रूपमा चेक एन्ड ब्यालेन्स हुनु हुँदैन भन्ने मेरो भनाइ होइन, तर त्यो आन्तरिक चेक एन्ड ब्यालेन्स हुँदै गर्दा त्यसलाई चाहिँ काहीँ पनि यो अवस्था नआओस् कि कसैले पनि आफू नै सही हो भनेर नि त्यो पार्टीलाई एकल रूपमा सञ्चालन गर्न खोज्यो भने चाहिँ काहीँ न काहीँ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र क्र्याक नआउने भन्ने चाहिँ होइन होइन। त्यस कारणले
हुन्छ, हाम्रो समय सकिएको छ, हामी फेरि कुनै बेला कुराकानी गर्नेछौँ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धन्यवाद।
धन्यवाद बाबुजी, धन्यवाद।
प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।